الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد والذين كذبوا بآياتنا صم وبكم في الظلمات من يشاء الله يضلله ومن يشاء يجعله على صراط مستقيم اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم مولاي صل وسلم دائما ابدا على حبيبك من زانت به الاسر انتهائي قابل احترام احباب گرامی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وقت مختصر ہے. آیا کریمہ اور اس کی تفسیر کہا تھا اس وقت میں ممکن نہیں ہے، لیکن کچھ حصہ آج عرض کر دیتا ہوں انشاءاللہ، زندگی رہی تو باقی حصہ کل بات کر لیں گے. اللہ کریم نے ارشاد فرمایا، اور جو لوگ ہماری آیات کا انکار کرتے ہیں وہ بہرے اور گنگے اور اندھیروں میں ہیں. بنیادی طور پر جو حصہ سمجھنے کا ہے حق اور باطل کے حوالے سے، کوئی شے بھی جب اپنی تخلیقی مقاصد سے ہٹ جائے تو وہ نہ صرف مقاصد سے ہٹتی ہے اپنا مقام بھی کھو دیتی ہے. ہم اپنی زندگی کے معمولات میں، ضروریات زندگی میں گرد و پیش کتنی ایسی اشیاء ہیں جنہیں ہم بڑی ضرورت کے تحت، بڑی چاہت کے تحت اور بڑا تردد کر کے حاصل کرتے ہیں، خریدتے ہیں، لیکن جب وہ اپنا مقصد کھو دیتی ہیں، جس مقصد کے لیے لایا گیا ہے اس کو پورا نہیں کر پاتی، تو اسے تلف کر دیا جاتا ہے، ضائع کر دیا جاتا ہے. بلکہ وہ اگر گھر میں یا کسی جگہ پر، جگہ جو اس نے گھیری ہوئی ہے اس سے بھی تنگی محسوس ہوتی ہے. آپ کسی شے کی بھی مثال لے لیں تو ہم اسے سٹور میں دیتے ہیں، پھر سٹور میں بھی اگر یہ سمجھا جائے کہ یہ بالکل ناکارا ہے تو وہ جگہ بھی محسوس ہوتی ہے کہ یہ اپنی جگہ جو ہے لے رہی ہے، یہ بھی درست نہیں. تو اگر آپ اس کو وسیع معنوں میں لے کر آئیں تو اللہ کریم نے اس بشر کو اپنی عبادت کے لیے پیدا فرمایا، اسے جو سماعت کے یا بصارت کے حصے عطا فرمائے ہیں وہ اس کے ضروریات زندگی کی تکمیل کے ذرائع ہیں. جیسے عوارضات زندگی اللہ نے منسلک فرمائی ہیں تو ان کی تکمیل کے پہلو یا ذرائع ہیں، لیکن کلی حصے جو اسے اللہ جل شانہ نے بصیرت کے عطا فرمائے ہیں، جس سے اس نے مقصد تخلیق کو بھی پانا ہے اور اس ذرائع کو استعمال کرتے ہوئے، اس تفکر کی کیفیت کو استعمال کرتے ہوئے، بروئے کار لاتے ہوئے اللہ جل شانہ کی ذات سے جو پہچان ہے بحثیت بندگی کی، جو اس کی شان ربوبیت ہے، پھر اللہ کریم نے جو اپنے کلام سے نوازا، اللہ کریم نے جو نبی کریم صلی اللہ علیہ وسلم کو مبوس فرمایا، یہ اتنی بڑی عطا ہے کہ اپنے مقصد کے حصول کے لیے اللہ نے اتنی آسانیاں اور اتنے کرم عطا فرما دیے ہیں کہ اس سارے کے باوجود اگر یہ اپنے مقصد سے ہٹ جاتا ہے تو اس کی حیثیت ناکارہ شے سے بھی زیادہ ناکارہ ہو جاتی ہے، لیکن اس کی شان ہے، اس کی صفت رحمانیت ہے کہ اسے تلف نہیں فرماتا، اسے حذف نہیں کرتا، اس کا وجود ختم نہیں فرماتا. جب تک دنیا میں اس کے وقت مقرر ہے، جتنی فرصت اس نے اسے عطا فرمائی ہے، وہ اپنی زندگی بسر کر رہا ہے. روز معاشر یہ نہیں کہہ سکے گا کہ بارے لا بعد میں شاید میں سمجھ سکتا، وہ اپنی حدوں سے گزرتا جاتا ہے اور اپنی فرصت کے لمحات مکمل کر لیتا ہے. لیکن اس کی جو کیفیت یا جو اس کی حالت قرآن کریم بیان فرما رہا ہے کہ والذین کذبوا، اور جو لوگ इनकार करते हैं बेआयात ना अल्लाह जल्ला शानुहू की आयात का, यानी हक से दूर होते हैं, जो उन्हें तालीम दी गई है उसका इनकार करते हैं, तो उनका हिस्सा जो उनसे मुतल्लिक है वो कैसे हैं, वो बहरे हैं, सुन नहीं पा रहे, वो गूंगे हैं, वो बोल नहीं पा रहे। आप गौर कीजिएगा, कसीर तादाद बच्चों की जो बोल नहीं सकती, उनकी जो अक्सर तादाद है, उनका मसला जबान या गले का नहीं होता, उनका मसला जो होता है वो समात का होता है, सुन नहीं सकते। जब सुन नहीं सकते तो उन्हें मालूम नहीं होता कि अल्फाज कैसे अदा करने हैं, किस बात के लिए कौन सा लफ्ज है, क्योंकि बच्चा तो कोई जबान नहीं जानता। यहाँ पैदा हो गया, अगर कहीं पंजाब में पैदा हो गया तो वो पंजाबी उसमें उसने बात करना शुरू कर दी, सिंध में पैदा हो गया सिंधी बोल रहा है, बलोची बोल रहा है, पश्तो बोल रहा है, अगर कहीं बाहर जो है ममालिक उनकी जबान में है तो जहाँ वो बच्चा परवरिश पा रहा है वहाँ की जबान अज खुद बोल रहा है, हालांकि पैदाशी तौर पर तो वो जबान जानता नहीं। वो कैसे, क्योंकि वो जो कुछ सुन रहा है, जिस अंदाज को देख रहा है, सुनने से वो अपने कैफियत को अल्फाज देना शुरू कर देता। तो यहां अल्लाह करीम ने फरमाया कि वो बहरे हैं, वो सुन ही नहीं रहे। जब कलाम जाती को यदावत हक जो है या इरशादात मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जो नहीं सुन रहा, अब बच्चे के सुनने और इसके सुनने में एक फर्क है। बच्चे की अपनी मर्जी नहीं है किसी शय को समझने या न समझने की, उसको जो चीजें मुयस्सर आ रही हैं उसके मुताबिक उसमें ढलता चला जा रहा है। इसी जो अल्लाह करीम ने बशर को खसूसी कैफियत अता फरमाई है, फिर कुव्वत फैसला अता फरमाया है, और जो तफक्कर की कैफियत है वो इसे इस काबल करती है कि ये हक को बातिल को पहचान ले। लेकिन ये मुमकिन तब जाकर होता है जब अपनी ज़ात बीच में से निकाल ली जाए। लेकिन जब अपनी ज़ात रखी जाए कि मुझे ये पसंद नहीं है, या मैं ये नहीं चाहता, या मैं वो करूँगा जो मुझे पसंद आएगा, किसी मानों में भी ले लें, तो ये जो तकब्बर की कैफियत है ये सबब है, बंदा खुद अपने आप को बीच में रखता है, मुतकब्बर होता है। और जब वो मुतकब्बर के किसी दर्जे का भी होता है, जिस दर्जे का वो इर्तकाब कर रहा है मुतकब्बर होने का, उसी दर्जे का वो दूर होता चला जाता है। और जब उसने हक को समात नहीं किया, तो जैसे सुनने से बोलना आता है, तो अज खुद फिर अगला हिस्सा के हक माना जब नहीं, सुना नहीं, तो हक गोई कहां से रहे। और जब हक गोई न रही तो फिर हक पर अमल दरामद होना, अमल करना, जो अपने मामूलात जिंदगी में एक एक चीज को गलत और सही की पहचान करते हुए इस नाजक रस्ते को देख भाल कर और फूंक फूंक कर जो चलना है, वो सारी बात तो उसके हाथ से जाती रहे। वबुकमन, तो वो फरमाए वो गूंगा है, वो हक हक गोई जब नहीं है। अब जाहिरन समात भी है, जाहिरन जबान भी है, वो बात भी कर रहा है, सुन भी रहा है, बोल भी रहा है। ये सुनना और ये बोलना कब तक रहेगा उसके पास, जब तक की दुनिया की फुर्सत है। और इस सुनने और इस बोलने से जो हिस्से उसे इख्तियार करने का अल्लाह जल्ला शानू ने पसंद फरमाया, उससे तजावज कर गया, तो मेरा फानी जहान है, फिर फानी जहान की फानी हयात है, फानी हयात की जरूरियात की तकमील के जराए हैं। जब ये सारा कुछ फानी है, तो जिससे उसने उखरी हयात यानी अब्दुल आबाद हयात नसीब होनी थी, जिससे उसने हक को पहचानना था, जब उसने छोड़ दिया, फिर उसका सुनना क्या, और फिर उसका बोलना क्या, फिर उसकी हैसियत इंदल्ला कुछ ना रही। हमारे नजदीक शायद वो बड़ा साहिब हैसियत हो, दुनियादार हो, दुनिया का मकाम हो, इंदल्ला फिर उसकी कोई हकीकत ना रही। और फिर जब इसी पहलू को आप कुल्ली मानों पर और वसत पर लेकर जाएंगे, तो ये वक्त महदूद है। अब इस महदूद वक्त के मुकाबले जहां बात आ रही है, जिसे ये चुन रहा, ये महदूद है। और जिस जगह की बात हो रही है वहां का वक्त लामहदूद है, वह हमेशा की जिंदगी है। अब हमेशा की जिंदगी के सामने इन माह साल को रखें तो क्या हैसियत रह जाती। तो उसका होना और उसका न होना तो शायद फिर भी किसी मानों में आता। इनकार के साथ होना इतनी बड़ी बदबख्ती है कि हमेशा की जो सजा है या हमेशा की जो सख्तियां हैं उसमें चला जाएगा। तो फरमाया फिर जुलमात और अंधेरों में हर अमल या हर बात या हर कलाम या तो वो नूर है या तो वो जहालत है, या रोशनी है या अंधेरा है। अब जब उसको इस पैमाने पर देखेंगे कि ये जो रोशनी और अंधेरे की, तो फिर यहां फिर समझ आएगी कि हक और बातिल। अब इस हक से जो हट गया उसकी जिंदगी अंधेर हो गई, उसमें अंधेरा है, उसमें वो हिस्से जो अल्लाह जल्ला शानू के अनायात के हैं, जो उसके कर्म के हैं, उनसे महरूम हो गया, तो उसकी जिंदगी अंधेर है। बड़ा सफर करता हूं, बेशुमार मखलूक से मुलाकात होती है और ये देखने में आता है कि जाहिरी तौर पर हम जिन्हें दुनिया में बड़ी आसाइश में देखते हैं, बड़ी दौलत के साथ देखते हैं, उन लोगों की जिंदगियां जो हैं उसमें अगर मौका कहीं ऐसा मिले कि वो अपनी बात शेयर करें या उनसे बात की जाती है तो समझ आती है कि ये सारा कुछ जो होना है, इस होने की कैफियत जो है ये तो न होने सी है। और बंदा हैरान हो जाता है कि जिस तकलीफ में वो है। और जब इसका ख्याल किया जाए कि सबब क्या है, तो वो जाहरी तौर पर उसका मुआशरे में मकाम भी है, ज़रूरियात ज़िंदगी पूरी करने के ज़राए उसके पास बेशुमार हैं, तो कोई पहलू दुनिया का ऐसा नहीं लगता जो उसके लिए तकलीफ़ दे, आसानियाँ और आसाइश लगती। इस सारे के बावजूद फिर तंगी और तकलीफ़ किस बात की है, ये समझ आती है। ये जो अंधेरे का रहना है, ये जो फरमाया गया फिर ज़ुलमात और अंधेरों में है, ये जब हक से हट जाता है और बंदा तजावज में होता है, तो फिर ये सुख उसे हासिल नहीं हो सकता। जिस तरह की जिंदगी बसर कर रहा है, जिस मंजिल को चल रहा है, उस मंजिल के असरात मुरतब होना शुरू हो जाते हैं। तो इसलिए कोई भी अमल जो है या कोई भी जो कलाम है, या तो वो हक के पहलुओं में से है या वो तजावज के पहलुओं में से है, ये दरमियान में बीच में कोई शय नहीं है। अगर ये समझा जाए कि मैं कहीं अपनी मर्जी कर लूं और कहीं से मैं अल्लाह जल्ला शानू का हुक्म मान लूं, कहीं मैं अपनी ख्वाहिशात जो हैं उन्हें चाह लूं और कहीं मैं इश्क़ मुस्तफ़ा की बात कर लूं, और जिस तरह हम जिंदगी बसर करते हैं और ये दरमियान का एक रास्ता ढूंढने की कोशिश में लगे रहते हैं, ये मुनाफ़िकत के मानों में तो आ सकती है, ये हक के मानों में नहीं आ सकती। क्योंकि दीन इस्लाम का मानना और उस कल्बी यकीन से मानना जो नहा खाने दिल से मकसूद है, जब उसे वो मानने का दर्जा नसीब होता है तो ज़ाहरी तौर पर जो आमाल हैं इस हुक्म के तहत आ जाते हैं, तजावज नहीं रहता। तो अल्लाह करीम हमें ये नज़ाकतें समझने की तौफीक अता फरमाए। और ये हाल जो कुरान करीम बयान फरमा रहा है, ये अमली ज़िंदगी में समझने की तौफीक अता फरमाए। चूँकि इस सारे ज़िंदगी के पहलुओं में से हम गुज़र रहे हैं, हमारे साथ भी आवारज़ात दुनिया की मुनसलिक हैं, हमारी भी ज़रूरियात हैं, हमारी भी ख्वाहिशात हैं, हमें भी चीज़ें नागवार गुजरती हैं, हमें भी कई मामलात जो हैं उनसे खुशी होती है, कई पहलू ज़िंदगी को मसहूर गुन जो है उसका एहसास होने का एहसास देते हैं। तो इसीलिए कुरान करीम का कलाम मौजूद है, ये अल्लाह करीम ने एहसान फरमाया कि इसे अपनी हिफाजत अता फरमाई। इसके महफूज होने में इरशादात मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी बयान ही महफूज हैं। چونکہ جو قرآن کریم کے معنی و معرف ہیں وہ ارشادات محمد الرسول اللہ صلی اللہ علیہ وسلم ہیں، تو کلی حفاظت کے معنوں میں دین پورے کا پورا جو ہے وہ محفوظ ہو جاتا ہے جب کلام ذاتی کی حفاظت اللہ جل شانہ ارشاد فرماتے ہیں، تو پھر اس کے تحت معنی و معرف جتنا حصہ ہے وہ سارا محفوظ ہوگا، اور یہ محفوظ ہے، دنیا کا تسلسل چل رہا ہے اور جب تک ہے، جو پیدا ہوگا اس کے سامنے یہ رائے حق موجود ہے، اب اس کی مرضی کہ وہ اس حق کو پہچانتا ہے یا اس حق سے انکار کرتا ہے، یہ رائے ہدایت تو موجود ہے۔ پھر جتنے ہمارے اعمال ہیں ان کو دیکھتے ہوئے اس بات کا ادراک نصیب ہو کہ میں اللہ جل شانہ کی آیات کا انکار تو نہیں کر رہا، کوئی عمل آپ لے لیں، عبادات سے لے کر معمولات زندگی تک کوئی عمل لے لیں، ایک تو بنیادی تجاوز ہو گیا نا، جنہوں نے حق سے تجاوز کیا، جو دین اسلام سے باہر چلے گئے، پھر دوسرے حصے میں دیکھ لیں کہ جب اس کی نزاکت میں آئیں گے تو اللہ کا احسان کہ جنہیں اس نے بطور توارث ایمان عطا فرمایا، یا کلمہ حق جو ہے اسے اللہ کریم نے کسی کو اختیار کرنے کی توفیق عطا فرمائی، تو پھر دوسرے پہلو میں یہ نزاکت ان تمام کو دیکھنے کی ضرورت ہے جو والذین آمنوا کے تحت آتے ہیں، وہ لوگ جو ایمان لائے جو اس حکم کے تحت آتے ہیں، انہیں پھر یہ نزاکت دیکھنے کی ضرورت ہے۔ کیوں؟ اس لیے کوئی عمل ہم نے اس عمل کا بہتر ہونا، اس عمل کا حق ہونا کہاں سے حاصل کیا؟ ارشادات محمد الرسول اللہ صلی اللہ علیہ وسلم، آپ صلی اللہ علیہ وسلم نے کیا ارشاد فرما، ما ینطق ہوا ان ہوا الا وحی یو، یا تو حصہ وہی متلف سے ہے یا تو حصہ وہی غیر متلف سے ہے، تو وہ سارا بات وہ سارا ارشاد وہ ہے جو اللہ جل شانہ نے پسند فرمائی، جو ارشادات ربانی ہیں اسی کے تحت ساری بات آئے گی۔ اب ان سارے حصوں کو جس جس درجے کا ہے، فرائض کے حصے ہیں تو ان کو فرائض کے درجوں میں دیکھیں، سنت کے حصے ہیں تو اس میں دیکھیں، نوافل کے حصے ہیں اس میں دیکھیں، اخلاقیات کے حوالے سے کوئی پہلو ہیں اس میں دیکھیں، معمولاتی زندگی کا کاروباری حصہ ہے، رشتے ہیں، کسی پہلو کو بھی لے لیں، تو وہ تجاوز کس معنوں میں آئے گا؟ والذین کذبوا بآیاتنا، اور جو لوگ ہماری آیات کا انکار کرتے ہیں۔ اب اقرار ماننے کی صورت میں ہے، انکار کس صورت میں ہے؟ تجاوز کی صورت میں ہے۔ اب تجاوز کا درجہ کیا ہے، اس کا پہلو کیا ہے، اس کی نزاکت کیا ہے؟ یہی تو وہ حصے ہیں جو روز معاشر حساب کتاب میں ہر چیز ترازو میں آ جائے گی۔ آج اگر میں غلطی کر رہا ہوں اور اس غلطی کو ساتھ میں جواز بھی مہیا کر رہا ہوں تو شاید لوگ تو میری بات سن لیں یا مان لیں، لیکن جب اللہ جل شانہ کے حضور پیش ہوں گے اور وہاں کے حساب کتاب کی بات آئے گی، تو پھر وہ جو چیزیں لوگوں سے میں نے چھپا رکھی ہیں، وہ جو باتیں یا خواہشیں میں نے اندر اپنے چھپا رکھی ہیں، وہاں تو کوئی چیز نہیں چھپ سکتی، اس کی ذات تو علیم ہے، آج بھی وہ شاہد ہے، وہ جانتے ہیں اللہ کریم، روز ازل سے جانتے ہیں۔ تو جب ہم اپنے معمولات کو آتے ہیں، کسی پہلو کو بھی چلتے ہیں، تو یہ ضرور دیکھنے کی جو ہے وہ ہمیشہ ضرورت رہتی ہے کہ کہیں یہ جو عمل میں کرنے جا رہا ہوں اللہ کریم کا حکم آیات ربانی سے تجاوز میں تو نہیں ہے، کسی صورت میں اپنی خواہش سے اس کو ظلم کے حصے میں، تجاوز کے حصوں میں لے جائیں، یا اس کو اپنی طرف سے کچھ حصہ حذف کر کے کم کر کے اس کو اختیار کیا جائے تو سارے اس طرح آ جائیں۔ اور یہ بھی آسان نہیں ہے کہ جب بندہ کوئی غلطی کرے تو اس غلطی کو غلطی مانے، کیونکہ جب وہ اپنی شخصیت پرستی میں بندہ پھنس جاتا ہے تو وہ یہ چاہتا ہے کہ میں جو عمل کر رہا ہوں اسے درست بھی کہا جائے۔ फिर जो मानना है उस मानने में भी अपने आप को वो रात खुद से ही दे रहा होता है कि आखिरत में भी बेहतरी होगी, अल्लाह करीम, बड़े करीम है, रहीम है, मेहरबान है, रहम फरमा देंगे, बेशक अल्लाह की ज़ात करी। कुरान करीम के आयात में ही देखिएगा, कुरान करीम में ये हिस्सा भी इस पहलू से भी बयान मिलता है कि दुनिया के तजावज के साथ ये भी कहा जाता है कि जी अल्लाह करीम का तो एहसान है, अगर तो वहां गया तो मुझे वहां भी भलाई मिलेगी, वहां भी मेरी शान अलग ही होगी। तो ये हिस्से कुरान करीम में भी मौजूद हैं, लेकिन जब उसके साथ नताइज की बात आती है तो वह नताइज बड़े सख्त बयान किए जाते हैं। फिर अल्लाह का एहसान कि उसने अपने जिक्र की और इस कैफियत कल्बी की जो है वो तौफीक दी। हम सारे यहाँ मरकज में जो जमा हैं, इससे मकसद ही ये है कि ये जो कैफियती कल्बी का हिस्सा है इस पर मेहनत की जा सके, अपने असबाक रासिख हो सके। ये वो बारीकियां हैं, ये जो हिस्से जिन पर बात हो रही है, ये वो नज़ाकतें हैं जो कैफियत कल्बी का हामल जो है वो गैर सूफी की नस्बत सूफी जो है वो बेहतर समझ सकता है। जब ये कैफियत हाल होना शुरू हो जाती हैं तो फिर ये बातें भी समझ आना शुरू हो जाती हैं। तजावज लगता है, कमी लगती है, ऐन जो अमल है उसकी समझ आती है, और वो पहलू जो ज़ात को दाखिल करने के हैं। चूँकि मैं बेशुमार अहबाब बात करते हैं तो हर एक की बात मेरे सामने जो की गई है वो उसकी अमानत है, तो वो बात सुनी फिर उसके मुताबिक जो समझ है जो कमी बेशी के बावजूद अर्ज कर सकता हूँ उसके लिए गुजारशात भी पेश करता रहता हूँ। लेकिन अमूमी तौर जो माशरे का हाल है वो सामने आता रहता है, लोगों की सोचें सामने आती रहती हैं, लोगों के मसाइल और उन मसाइल के हल की जो उनकी तदबीरें हैं वो चीज़ें सामने आती रहती हैं। तो ये बहुत देखने में मिलता है कि हर गलती को हम जवाब तलाशना चाहते हैं, उसके लिए हम अपने आप को गलत भी करना चाहते हैं और उस गलती के साथ अपने आप को जस्टिफाई भी करना चाहते हैं कि जी ये ऐसा है तो ही तो मुमकिन है। तो इस तरह के बेशुमार सवालात आते हैं, तो अल्लाह करीम तौफीक अमल अता फरमाई रखे। और ये मौका है कि हम अंधेरों से निकलें, माज़ ये हिस्सा देखने का, या माज़ ये हिस्सा सुनने का, या माज़ ये इस जो है बोलने की, अगर इसने हक देखा नहीं, हक सुना नहीं, हक बोला नहीं, तो ना इसका देखना देखना है, ना इसका सुनना सुनना है, ना इसका कलाम कलाम, ना ये उजाले उजाले हैं, ना रात और दिन का कोई हाल जो है वो अलग, या उसको रोशनी के पहलू में, हर शय अंधेरों की नजर होगी, फिर जुलुमात और अंधेरों में है। तो जो वक्त मुयस्सर है अपने इस वक्त को नफली मुतकिफ की हैसियत से बसर करें। ये जो मोबाइल की टंग टंग हो रही होती है, ये जो वक्त लेकर आए हैं, जब हम नहीं होंगे तो भी दुनिया चलती रहेगी, हम नहीं थे तो दुनिया चल रही थी, हम हैं तो दुनिया चल रही है, हम नहीं होंगे तो जब तक उसे मंजूर है चल रही होगी। तो अपने वक्त को खास इबादत पर सर्फ करें। ये अमूमी वक्त नहीं है, ये जो इज्तमात होते हैं ये अमूमी वक्त नहीं है, ये जो सालाना इज्तमा है इसका मकसद ये नहीं है कि ये माज जो है वक्त गुजारा जाए। इसके लिए तरद्दद भी बेशुमार है, सिर्फ आने वाले और रहने वाले की बात नहीं है, उस आने और उस रहने वाले के लिए जो कुछ निज़ाम चलना है उसके लिए बेशुमार तरद्दद है जो आपके सामने नहीं है, उस सारे को भी पूरा किया जा रहा है। और अल्लाह करीम मशाइख अज़ाम के दर्जात बुलंद फरमाए, ऐसा पहलू नहीं है कि वो ज़िंदगी के मामूलात में कमज़ोर लोग थे, वो बड़े तकड़े लोग थे अपने मामूलात पर, बिल्कुल ऐसे जैसे हर पहलू पर दुनिया के मामलात में भी साहिबुल राय की हैसियत रखते थे। ये जो चीज़ें तय की गई हैं, ये जो एक निज़ाम तरबियत का बनाया गया है, इससे फ़ायदा हासिल करें। और जो मुराकबात से लेकर जो मनाजिर हैं वो पुख्ता हों, रासिख हों, وگرنا تو حضرت جی مثال ارشاد فرمایا کرتے تھے اور اکثر ارشاد فرمایا کرتے تھے کہ جب بندہ برزخ میں جاتا ہے تو اس کی مثال ایسے ہے جیسے دنیا میں وہ دریا میں تھا یا سمندر میں تھا، تو جدھر دیکھے پانی ہی پانی ہے، تو جب وہ کنارے پر پہنچا تو اس کے ساتھ دریا نہیں جائے گا، اس کے ساتھ وہ پانی ہوگا جو پیالہ اس کے پاس ہوگا یا جتنا سامان پانی لے جانے کا اس کے پاس ہوگا، اس کے پاس تو وہ حصہ ہو. تو جب اس بحر سے نکلیں گے، یہاں جہاں لطائف کی بات ہو رہی ہے، مراقبات کی بات ہو رہی ہے، منازلوں والا منازل کی بات ہو رہی ہے، جب یہاں سے کوئی نکلے گا تو پھر وہ پانی اس کے پاس یا اتنا پانی اس کے پاس ہوگا جتنا پیالہ وہ لے کر گیا. تو یہ وقت ہے، اس کو محنت فرمائیں. دنیا کے معاملات کو دیکھ کر اللہ کی جائے، دنیا کے لیے سوالات کیے جائیں، مسائل پر بات کی جائے، یہ حق چھوڑ دیا جائے، ساری دنیا بندے کے پاس، اور رب کریم فرماتا ہے فی ظلمات و اندھیروں میں ہے، اس کے پاس کچھ نہیں ہے، تو یہ کچھ بھی نہ رہے، تعلق ماللہ نصیب ہو جائے تو کوئی کمی رہتی نہیں ہے. تو اس وقت کو جو بھی آپ کو میسر آئے، جتنا میسر آئے، آپ جو آئے ہیں یا جو احباب آئیں گے، بلکہ کوشش کریں کہ ضرور وقت نکالیں، جتنا ممکن ہو ضرور وقت نکالیں. ایک دفعہ زیادہ نہیں رہا جا سکتا، دوبارہ آ جائیں، جتنی بار ممکن ہو. اس کی نزاکت کو سمجھیں، اللہ کریم محنت کی توفیق عطا فرمائے، خالص حاضر ہونے کی توفیق عطا فرمائے. ہم جو یہاں منتظمین ہیں، اللہ کریم ہمیں اخلاص سے ذمہ داری ادا کرنے کی توفیق عطا فرمائے. انشاءاللہ اگلا حصہ کل اس پر گزارشات پیش کروں گا. وآخر دعوانا الحمد للہ رب العالمین. الحمد للہ رب العالمین، والصلاة والسلام على حبیبہ محمد وآلہ وصحبہ. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. رب یسر ولا تعسر وتمام. وصلی اللہ تعالی علی خیر خلقہ وآلہ وصحبہ اجمعین برحمتہ.